झुरुम झुरुम कुरुम कुरुम पसल गइन्छ किनिन्छ खाइन्छ अरूलाई त के सुनाउनु पर्यो र
ओहो के हो यो झुरुम झुरुम कुरुम कुरुम
दिनेशको सुपर फाइन चुरा हो जो मिठो स्वादिलो र पोसिलोको साथै सफा पनि छ एक किसिमको आकर्षक प्याकमा पनि पाइन्छ त्यसैले पसल जान लागे कि अरूलाई त के सुनाउने र
ए त्यसो पो हो मैले त लिएर पनि आइसके र खाजा पनि खाइसके अरूलाई किन सुनाउनु पर्यो विनर सुमित्रा
सोनी
हजुर
एक कप चुस्स पाउन
केरे
चिया जस्ती राम्री हाम्री साउनी त्यस्तै मिठो चिया होइन जादु चाहिँ के को हो
के हुनु बाबु आफ्नो पनको आभास दिलाउने उही आभास चिया
उच्च कोटीको गुणस्तरीय एवं विश्वासिलो नेशनल ग्रुपको प्रस्तुति आफ्नोपनको आभास दिलाउने मसालेदार आभास चिया विभिन्न साइजका प्याकेटमा पनि उपलब्ध छ
नेशनल ग्रुपको आभास चिया अधिकृत विक्रेता जीवीएस ट्रेडर्स पहलवानपुर कैलाली 40092 र 416492
Keep fresh and cool with Whirlpool. आफूलाई त कुल एन्ड फ्रेस चाहिन्छ त्यसैले Whirlpool रेफ्रिजरेटर ल्याइन्छ
सुदूरपश्चिमको आवाज दिनेश एफएम 93.8 मेगाहर्ज र बैतडीको रेडियो स्वागत 103.6 मेगाहर्ज सुनिनुभएका सम्पूर्ण श्रोतालाई कार्यक्रम फेस टु फेसमा स्वागत छ म शिवराज भट्ट श्रोता हरेक हप्ताको बिहिबार झैँ आज पनि कार्यक्रम फेस टु फेसको नयाँ श्रृङ्खला लिएर उपस्थित भएको छु तपाईँ इन्टरनेट अनलाइनमा www.dineshfm.com.np लगइन गरेर संसारभर यो कार्यक्रम सुन्न सक्नुहुन्छ हाम्रो पात्रमा दिनेश एफएम सर्च गरेर देशका विभिन्न कुना कन्दुरा र सात समुद्र पारी रहेर कार्यक्रम फेस टु फेस सुनिरहनुभएका सम्पूर्ण श्रोतालाई पनि हार्दिक स्वागत गर्न चाहन्छु तपाईँ हाम्रो वेबसाइट www.dineshfm.com.np भित्र लेटेस्ट एपिसोडमा पसेर फेस टु फेस डाउनलोड पनि गर्न सक्नुहुन्छ श्रोता पहिलो चरणको निर्वाचनका लागि अब 3 दिन मात्र बाँकी छ पहिलो चरणको निर्वाचनको सबै तयारी भइरहेका बेला अब भने चुनाव हुनेमा आशा पलाएको छ प्रदेश नम्बर 7 दोस्रो चरणमा निर्वाचन हुने भएपछि यो क्षेत्रमा केही दिन अगाडि चुनावी गतिविधि अलि सुस्त आएको थियो तर अहिले फेरि प्रचार प्रसार तीव्र हुन थालेको छ हामी प्रदेश नम्बर 7 एकमात्र उपमहानगरपालिका धनगढीप्रति विगत केही अङ्कबाट केन्द्रित छौँ आज पनि हामी धनगढी उपमहानगरपालिका कई समस्या र तिनका समाधानप्रति केन्द्रित हुन्छौँ उपमहानगरपालिका घोषणा भएको झन्डै 1.5 वर्षभन्दा बढी भइसकेको छ तर धनगढीका बासिन्दाले महानगरले दिने सेवा सुविधा पाएका छैनन् करको दायरा हजारौँ गुणाले बढाइएको छ तर कर तिरै बापत जनताले पाउनुपर्ने अथवा राज्यले दिनुपर्ने जनतालाई सेवा सुविधा दिएको छैन अझ महानगरका समस्या भन्ने हो भने कति हो कति अब बर्खा लाग्दैछ तपाईँ हामीले बजारमा कम्मरसम्मको पानीमा हिँड्ने सोच बनाइसकेका छौँ बजारमा सवारी जाम त्यत्तिकै बढेको छ जुन टोलमा र गलीमा हामी जान्छौँ सडक टुटफुट भएका छन् यावत समस्याहरू छन् तर अबका स्थानीय तहमा आउने जनप्रतिनिधिहरूले ती समस्याहरूलाई समाधान गर्नुपर्नेछ अब बहसतिर लागौँ आजको फेस टु फेसको बहसका लागि मैले यिनै समस्याहरूलाई कसरी समाधान गर्नुहुन्छ उहाँहरूको एजेन्डाहरू के छन् र धनगढी नगरलाई समृद्ध र नमुना बनाउनका लागि उहाँले के चाहिँ भिजन लिएर आउनु भएको छ उहाँसँग हामी कुराकानी गर्छौँ मैले स्टुडियोमा आज निम्त्याएको छु नेपाली कङ्ग्रेसबाट धनगढी उपमहानगरपालिकाको उपमेयर पदमा दावेदारी गरिरहनु भएकी जानकी जोशी हुनुहुन्छ र यसै गरी नेकपा एमालेबाट टप 3 भन्छौँ उहाँको स्थायी कमिटीले 3 माग्छ र जिल्लाबाट प्रदेशबाट स्थायी कमिटीमा 3 नाम जान्छ र त्यो 3 नाममध्ये नामभित्र त्यो 3 नामभित्र परिसक्नु भएको छ रुक्मिणी देवकोटा यहाँ दुवैजनालाई हाम्रो स्टुडियोमा हार्दिक स्वागत छ
धन्यवाद
अब झन्डै हामी 1 घन्टा जति कुराकानी गर्छौँ तपाईँहरूले धनगढी नगरलाई कस्तो बनाउने सोच बनाउनु भएको छ अथवा दुईटै टिकट पाउनु भएको छैन पाउला नपाउला र तपाईँहरूको भिजन के हो भन्नेमा हामी केन्द्रित हुन्छौँ म यतापट्टि मेरो नजिकै हुनुहुन्छ रुक्मणी देवकोटाजीबाट सुरु गर्छु टप थ्रीमा त परियो अब टिकट पाइन्छ
टप थ्रीमा परियो टिकट पाउने नपाउने भन्दा पनि टिकट जामसम्म लाग्छ हाम्रो तिनजनाको नाम गर्छ तिनजनाको नाम जाँदाखेरि पाउने सम्भावना धेरै छ र टिकट चाहिँ पाइन्छ अथवा आफैले नपाए पनि त हाम्रो महिला दिदीबहिनीहरूले चाहिँ तिनजनाभित्रै एकजनाले त पाइन्छ नि पक्कै पनि
जसरी हुन्छ नि टिकट मैले पाउनुपर्छ यो कारणले किनकि म यसरी बेटर हुँ भन्नु पऱ्यो भने अथवा मेरो दावा यसका लागि हो पहिले पाउनु हुनु होइन कि मैले यो कारणले पाउनुपर्छ भन्नु पऱ्यो भने चाहिँ के भन्नुहुन्छ
मैले टिकट पाउने आधारहरू म 2046 सालदेखि नै यो धनगढी उपमहानगरपालिकामा सबै चाहिँ एउटा मतदाताहरूसँग म टच छु र म 46 सालदेखि नै पार्टी आफ्नो ठुलो चाहिँ आफ्नो चाहिँ एउटा जिम्मेवारी पदमा नभए तापनि मैले पार्टीलाई असाध्य माया गर्ने पार्टीलाई चाहिँ मैले चाहिँ पार्टीका नेताहरूलाई चाहिँ मैले भूमिगत अवस्थादेखि नै मैले संरक्षण पनि गरेको हो र त्यो हिसाबले र म एउटा व्यवसायी पनि हो म उद्यमी पनि हो र म 2040 सालदेखि नै यो ठाउँमा चाहिँ उद्योग गरेर एउटा चाहिँ नयाँ उद्योग खोलेर उद्यमीको रूपमा म एउटा चिनिन पनि गइरहेको छु र त्यो हिसाबले पनि र मसँग मैले धेरै चाहिँ कामहरू गरेको छु जस्तो लागिरहेको छ किनभने हुन त चुनावी माहौलमा आफूले व्यक्तिगत आफूलाई जोड्दाखेरि अलिकति अर्को अर्थ पनि नलाओस् र मैले एउटा चाहिँ 2046 सालको जनआन्दोलन त्यसपछिका पार्टीका चाहिँ आन्दोलनहरू पार्टीका चाहिँ निर्वाचनहरू र विभिन्न चाहिँ गतिविधिमा र म एउटा चाहिँ सामाजिक क्षेत्रमा पनि पहिचान बनाइसकेको हुनाले मलाई चाहिँ जित्न सजिलो हुन्छ र पार्टीलाई असाध्य माया गर्ने एउटा कुशल गृहिणी सफल उद्यमी र एउटा चाहिँ सोसियल क्षेत्रमा पनि मलाई एउटा पार्टी पनि नभइकन एउटा चाहिँ सामाजिक क्षेत्रमा सबैले चाहिँ एउटा मान सम्मान र अब परिचय पनि भएको कारणले पनि मैले चाहिँ टिकट पाउँछु र मैले जित्ने चाहिँ सम्भावना धेरै देखिन्छ भन्ने पार्टीले पनि मूल्याङ्कन गरेको छ र मैले आफ्नो व्यक्तिगत भन्दा पनि पार्टीको भिजन हो सबैभन्दा ठुलो कुरो पार्टीले चाहिँ अब के चाहिँ गर्छ त्यो हिसाबले जाने हो
हस् यहाँकै छेउमा जानकी जोशी हुनुहुन्छ हामीले योभन्दा अगाडि तपाईँकै पार्टीको तर्फबाट सम्भावित दावेदार जीवन राणासँग पनि कुराकानी गरेका थियौँ गत हप्ताको फेस टु फेसमा तपाईँहरू सातजना उपमेयरका लागि सातजना दावेदारहरू हुनुहुन्छ दिन्छ कङ्ग्रेसले टिकट तपाईँलाई दिन्छ किन दिन्छ कि तपाईँलाई जसरी सातजनालाई छनौट गर्नुपर्छ सातजना मध्ये तपाईँलाई दिनुका लागि तपाईँसँग के छ
मलाई दिनुपर्छ के मानेमा भन्छु भने म 2032 सालदेखि बैतडीको जुलाघाटदेखि भारत जुलाघाटमा घर भएर त्यहाँ पसल थियो त्यहीँदेखि पार्टीलाई सघाइराखेको र त्यति बेला प्रतिबन्धात्मक अवस्थामा पनि नेताहरूलाई वातावरण मिलाइदिने बास बस्न दिने खाना खुवाउने लगायत उहाँहरूको घोडाको प्रबन्ध गरिदिने उति बेला घोडियाहरू पनि नेताहरूलाई लग्न मान्थेनन् किनभने उनीहरूको जीव ज्यानको सुरक्षा हुन्थेन त्यसो भइदिएको हुनाले नेताहरूको वातावरण गन्तव्यसम्म पुग्न वातावरण हामीले मिलाइदिइराख थियौँ मेरै परिवारका सदस्यहरूले मिलाइदिइराख थिए र म पनि त्यहाँ सघाइराख्थेँ नेताहरूलाई त्यति बेलादेखि मेरो राजनीतिक यात्रा अहिलेसम्म आइपुग्दासम्म मैले जनप्रतिनिधित्वमा मेरो भूमिका अहिलेसम्म भएको छैन मेरो राजनीतिक पहुँच केन्द्रीय निर्वाचनसम्म पुर्याउन सकिनँ किनकि म राजनीतिक परिवारको सदस्य थिइनँ र नसकेको फेरि बसाइसराईको कारण म बैतडीबाट 50 सालमा धनगढी झरेपछि यहाँ मेरो पहुँच पुगेन र मैले दाबी पनि गरिनँ मैले स्थानीय तहमै जहिले पनि निर्वाचन होला भनेर सोच बनाइराखेकी हुनाले अहिले मलाई अब उमेरले पनि भ्याउँदैन यस्तो अवस्थामा पुर्याइसकेपछि राजनीतिक कार्यकर्ताको अहिले सम्मको श्रम शोषण पनि हुन्छ त्यसो भइदिएको हुनाले पार्टीले मूल्याङ्कन गरेर दिन्छ भन्ने मलाई लागेको छ
तपाईँ 2032 सालदेखि नै नेपाली कङ्ग्रेसमा हुनुहुन्छ र त्यो भावनाले म पुरानो कार्यकर्ता पनि हुँ, अहिलेसम्म कुनै सार्वजनिक पदमा बसेको छैन, त्यो भावनाले दिनुपर्छ पार्टीले होइन त?
सार्वजनिक कार्यक्रममा त म 2054 सालमा वार्ड नम्बर 3 वडा सदस्य भएँ, किनकि मलाई क्षेत्रीय सदस्य देलान्, म महिला सङ्घ जिल्ला बैदडीको अध्यक्ष भइसकेको हुनाले पनि मलाई सदस्यमा नछोड्लान् भनेर मैले वार्ड नम्बर 3 सदस्य पदमा निर्वाचित भएँ। तर त्यति बेला मलाई पुगेन, क्षेत्रीय सदस्य पुगेन दिएन भनेपछि मैले चित्त बुझाएर वडा सदस्यै भएर पनि यो धनगढी नगरपालिकाको लागि परिषदमा डुबान र कटानको लागि र मानव संसाधन विकासको लागि थुप्रै आवाजहरू उठाएकी हुँ र सदस्य भएर 5 मैले काम गरिसकेको छु। सार्वजनिक पद त्यही पदमा बसेको छु, त्योभन्दा माथि
हस्। म यतापट्टि फेरि रुक्मिणीजी कहीँ फर्कन्छु। जसरी अब तपाईँ दुईजनाको पार्टीको योगदान यो कारणले मलाई टिकट दिनुपर्छ भन्नेमा त हामी अब त्यो पार्टीले मूल्याङ्कन गर्ला भोलि दिएला। अब जसरी हुन्छ नि त, यदि पार्टीले मलाई टिकट दियो भने म जित्छु भन्नु पऱ्यो भने त्यो आधारहरू प्रस्तुत गर्नु पऱ्यो भने के चाहिँ भन्नुहुन्छ कि तपाईँलाई पार्टीले टिकट दियो भने कसरी जित्नुहुन्छ?
मलाई पार्टीले टिकट दियो भने मेरो जित्ने आधारहरू
हजुर हजुर हजुरको आवाज अलिक सानो भइरहेछ, अलिक जोडले नजिक आएर बोल्न माग्दै गर्छु। हजुर,
जित्ने आधारहरू धेरै छन्, किनभने म व्यवसायले पनि म अघि पनि भनिसकेँ है, म एउटा चाहिँ उद्योग क्षेत्रमा लागेको हो, एउटा उद्यमी महिला पनि हो, जबकि यो सुदूरपश्चिममा चाहिँ यो उद्योग गर्ने उद्योगी महिलाको रूपमा म चिनिन गएको छु, त्यो हिसाबले पनि मैले मेरो चाहिँ एउटा चाहिँ जित्ने आधार हो। र अर्को कुरो भनेको मैले पार्टीमा चाहिँ निरन्तर काम गरिरहेको छु र विभिन्न चाहिँ ठाउँमा चाहिँ मेरो चाहिँ हुन्छ र मैले जित्ने आधारहरू भनेको मैले
पार्टीको सङ्गठन बलियो छ धनगढी,
पार्टीको सङ्गठन पनि बलियो छ र स्वयं सङ्गठन र अब हामी पनि बलियो छौँ र मैले जित्ने आधार भनेको ठुल्ठुला अब चाहिँ एउटा चाहिँ सामान्य चाहिँ मजदुरदेखि लिएर ठुल्ठुलो बौद्धिक क्षेत्रसम्म मेरो सम्पर्क छ, किनभने मैले सबैको मन जित्न चाहिँ सफल भएकी छु, सामाजिक क्षेत्रमा पनि लागेकी छु र प्रत्येक मतदाताहरूको चाहिँ मन मस्तिष्कमा म पसेकी छु र मेरो चाहिँ पार्टी पनि पसिसकेको छ र नेकपा एमाले गरेका चाहिँ कार्यक्रम, नेकपा एमालेका नीति कार्यक्रम र नेकपा एमाले 9 महिनेकालमा गरेका चाहिँ अब कार्यक्रमहरू जस्तै अब वृद्ध भत्ता, अब एकल महिलाको चाहिँ भत्ताहरूदेखि लिएर यो हाम्रो चाहिँ आफ्नो गाउँ आफै बनाऊ भन्ने कार्यक्रमहरू पनि चाहिँ नेकपा एमाले ल्याएका चाहिँ 9 महिने कार्यक्रममा ल्याएका चाहिँ कार्यक्रमहरू त्यो पनि हाम्रो चाहिँ पार्टीले ल्याएको छ, त्यो पनि जित्ने आधारहरू छ। र अहिले नेकपा एमाले अहिले फेरि यो चाहिँ केपी कमरेडको चाहिँ केपी ओलीको पालामा गरेका थुप्रै चाहिँ कामहरू छन्, किनभने यही धनगढी नगरपालिकाभित्र पनि धेरै काम चाहिँ धेरै चाहिँ कार्यक्रमहरू चाहिँ ल्याइराखेको छ, सघन सहकारी विकास कार्यक्रम पनि चाहिँ एमालेको पालामा चाहिँ ल्याएको कार्यक्रम हो र यस्ता चाहिँ आधारहरू प्रशस्त छन्। र फेरि पनि एमालेको नेकपा एमालेको चाहिँ भातृ सङ्गठन अखिल नेपाल महिला सङ्घले यो 2063 जेठ 16 विद्यादेवी भण्डारी ल्याएको चाहिँ कार्यक्रम हाम्रो अखिल नेपाल महिला सङ्घले पहिल्यैदेखि उठाएको एजेन्डा थियो, आमाको नामबाट नागरिकता बनाउनेदेखि लिएर छोरालाई पनि छोरीलाई पनि छोरा सरह चाहिँ अंश दिने, अंश र वंशको चाहिँ सम्मान गर्ने र समान कामको समान ज्याला भन्ने अखिल नेपाल महिला सङ्घले चाहिँ
यी यावत कुराहरू एमाले ल्याएको हुनाले तपाईँले जित्नुहुन्छ। हस्, म तपाईँको छेउमा उतापट्टि जानकी जोशीजी हुनुहुन्छ, जब 7 तपाईँहरू दावेदार हुनुहुन्छ, जानकी जोशीले यदि टिकट पाउनुभयो भनेपछि कसरी जित्नुहुन्छ?
म जित्छु, मेरो पहिला त मेरो पार्टीले गरेको योगदानको यो विकासको मूल्याङ्कन गर्छ जनताले, हाम्रो पहिलेदेखिको योगदान विकासको कार्यक्रम भन्दा पनि अहिलेकै विकासको कार्यक्रम भन्छु म, हाम्रो सम्माननीय पूर्व प्रधानमन्त्री पार्टी सभापति शेरबहादुर देवाजीले यो धनगढीबाट जितेपछि हाम्रो पार्टीले थुप्रै यो धनगढीमा विकास हुन नसकेका आवाज उठिराखेका योजनाहरूलाई प्राथमिकता दिएर योजनाहरू सुरु गरिसकेको काम सुरु भइसकेको अवस्था छ। तटबन्धको आवाज धनगढीमा सुरुदेखि नै मैले धनगढी आएदेखि नै 50 सालदेखि नै सुनिराखेको आवाज हो र हामीले पनि कराएको हो। तर तटबन्धको योजना हामीले केन्द्रीय योजनामा पार्न सकेका थिएनौँ। जब शेरबहादुर देवबाजी हाम्रो यहाँबाट सांसद भएर हामीले जितायौँ त्यसपछि केन्द्रीय योजनामा जनताको तटबन्ध भन्ने परिसकेको छ र त्यसमा सबैले खुसी हुनुपर्ने अवस्था छ। त्यसपछि डुबानको समस्या धनगढीको प्रमुख समस्या हो। त्यसको लागि पनि हामी आउँदो निर्वाचित नगरपालिकाबाट तट यो ढल निकासको लागि पनि राम्रो व्यवस्था गर्ने योजनाहरू ल्याएका छौँ र सडकहरू हुलाकी सडक र कृषि सडकहरू हामीले योजनामा पारिसकेका छौँ। त्यो काम सुरु भइसकेको अवस्था हो र मेडिकल कलेजको पनि यहाँ सुरुवात भइसकेको छ। पहिले नै उद्घाटन भएको तर सुरुवात भएको थिएन, अहिले सुरुवात भइसकेको छ। र सेती अञ्चल अस्पतालमा हामीले सिटी स्क्यानको व्यवस्था सहित सयहरू थप्ने र अस्पतालका सुविधाहरू बढाउने काम पनि हामीले गरिसकेका छौँ र आउने नगरले अब ठाउँ ठाउँमा बाटाहरू र पुलहरू हामीले एउटा वडाबाट अर्को वडामा जाने पुलहरू थिएन हामीसँग। हाम्रो केन्द्रीय सभापतिज्यू देवाजी जितिसकेपछि र पुष्करनाथ ओझाले ओझाज्यू यहाँबाट सांसद भइसकेपछि हामीले सबै पुलहरू सबैवटा जोड्ने पुलहरू हामी बनाइराखेका छौँ र रमेश लेखकजी
भनेपछि
मन्त्री भइसकेपछि हामीले सडकहरूलाई यातायातको क्षेत्रमा धेरै नै काम गरिसकेका छौँ, धेरै योजनाहरू ल्याइसकेका छौँ र अब आउने नगरले उपमहानगरपालिकाले जननिर्वाचित भएर हामी यी कामहरूलाई निरन्तरता दिएर राम्रो एउटा सहरको विकास गर्नेछौँ।
हजुर, जसले ती त तपाईँको पार्टीको नीतिभित्र परेर भएका कुराहरू भए, जस्तै तपाईँलाई मात्र जानकी जोशीलाई किन जिताउने के धनगढीका बासिन्दाले भनेर तपाईँले के गर्नुहुन्छ अथवा तपाईँसँग के छ कि त्यस्तो?
मसँग एजेन्डा छ। म यदि मलाई निर्वाचित गर्यो भने म यो नगरको लागि कृषि औद्योगिक क्षेत्रको आवाज उठाइराखेकी छु। धनगढीमा हाम्रो अस्ति नै नाकाबन्दी भयो, नाकाबन्दीको बेला हामी चामल कहाँबाट ल्याउने, पिठो कहाँबाट ल्याउने, यस्तो समेत हामीसँग समस्या आयो र मलाई लाग्छ यो धनगढीमा मात्रै कृषि औद्योगिकरण गऱ्यौँ भने हामी यो धनगढीको खाद्यान्नले पुरै सुदूरपश्चिम पालिने अवस्था छ। तर हामीले कृषि औद्योगिकरणमा जोड दिएका छैनौँ। मेरो मान्यता कृषि औद्योगिकरण गर्नुपर्छ भन्ने छ र हामी
तपाईँका एजेन्डाहरू हामी फेरि पनि सोध्दै गर्छौँ। तर अहिले केही प्राविधिक मित्रले सङ्केत गरिरहनु भएको छ, श्रोता तपाईँ सुदूरपश्चिमको आवाज दिनेछ एफएम 93.8 मेगाहर्जको तरङ्गसँगै बैतडीको रेडियो स्वागत 103.6 मेगाहर्जमा कार्यक्रम फेस टु फेस सुनिरहनु भएको छ। आजको फेस टु फेसमा हामीसँग हुनुहुन्छ नेपाली कङ्ग्रेसबाट धनगढी उपमहानगरपालिकाको उपमेयर पदमा दावेदार जानकी जोशी र नेकपा एमालेबाट टप 3 अथवा 3 जना सम्भावित उम्मेद्वारको सूचीमा सिफारिस भइसक्नु भयो कि रुक्मणी देवकोटा। तपाईँहरू कतै नै जानुहोला, अहिले पालो भएको छ ब्रेकको।
मैलो डुबानको समस्यालाई हटाउन हरा भरा सुन्दर बनाइ नगर सजाउन देखिन्छ अब धनगढीमा विकासको कमाल देखिन्छ अब धनगढीमा विकासको कमाल मेरोमा आउँदैछन् नगरमा छाउँदैछन् मेरोमा आउँदैछन् नगरमा छाउँदैछन् सबैको गोपी दाई गोपाल हमाल सबैको गोपी दाई गोपाल हमाल चुनौ है मेरोमा गोपाल हमाल चुनौ है मेरोमा गोपाल हमाल पर्यटनको केन्द्र धनगढी बनाउन बेरोजगारी हटाएर रोजगारी बढाउन गोपाल हमाल मेरमाए नगर सजाउन यस्तो मान्छे चुनौ साथी भ्रष्टाचार हटाउन देखिन्छ अब धनगढीमा विकासको कमाल देखिन्छ अब धनगढीमा विकासको कमाल मेरोमा आउँदैछन् नगरमा छाउँदैछन् मेरोमा आउँदैछन् नगरमा छाउँदैछन् सबैको गोपीदाई गोपाल हमाल सबैको गोपीदाई गोपाल हमाल
सम्पर्क नम्बर 98584-20342
सुदूरपश्चिममै पहिलो पटक विद्युतीय सामग्रीहरू उत्पादन गर्न सफल यस एक्सट्रिम इन्डस्ट्री प्रणालीका उत्पादनहरू कम्बाइन थ्री पिन टप होल्डर स्विच सकेट इन्डिकेटर सिलिङ रोज फ्युज रेगुलेटर बोर्ड जङ्सन बक्स साथै विभिन्न साइजका पाइपहरू उत्पादन गरेको कुरा जानकारी गराउँदछौ यस इन्डस्ट्रीका उत्पादनहरू डिस्ट्रिब्युट गर्न चाहनुहुने मानुभावहरूले सम्पर्क राख्न सक्नुहुन्छ प्रबन्ध निर्देशक 98-00-67-64-28 मार्केटिङ अफिसर 98-68-84-97 थप जानकारीका लागि एक्सट्रिम इन्डस्ट्री प्राली धनगढी 4 उत्तर बेडी
घरको काममा हरेक ठाउँमा
सँगै जान्छौ टाइम मिलाई
सजिलै पुगिन्छ चाहनी स्टाइलिस डुएट चलाई
मेरो हेर हाम्रो फेभरेट एक प्लस एट डुएट
अब 111 सिसीको पावरफुल इन्जिन बाहिरै तेल हाल्न मिल्ने ठाउँ मोबाइल चार्जिङ पोर्ट इन्टिग्रेटेड ब्रेकिङ सिस्टम र साइड स्ट्यान्ड इन्डिकेटर जस्ता आकर्षक विशेषताहरू भएको डुएट चलाउँदै घुम्नुहोस् आफ्नो परिवारसँग हाँस्दै रमाउँदै हिरो डुएट
थप जानकारीका लागि आजै नजिकैको हिरो सोरुममा सम्पर्क गर्नुहोस्
सोनालिका ट्र्याक्टरका ग्राहकहरूका लागि खुसीको खबर नव वर्ष 2074 सालको हार्दिक मङ्गलमय शुभकामना सहित किसान ट्रेडिङ कन्सर्नले सोनालिका ट्र्याक्टरका ग्राहकहरूका लागि फ्री सर्भिस मन्थको आयोजना गरिरहेको छ आकर्षणहरू स्पेयर पार्ट्समा 10% छुट मोबिलमा 20% छुट फ्री लेबर चार्ज र ड्राइभरका लागि आकर्षक उपहार यो योजना यही वैशाख 1 गतेदेखि 31 गतेसम्म लागू हुनेछ सम्पर्क सोनालिका ट्र्याक्टरको सोरुम समामा इन्टरनेसनल प्राइभेट लिमिटेड चटकपुर धनगढी 091-416-550
दिमाग तथा रीड रोग विशेषज्ञ वरिष्ठ न्यूरो सर्जन डाक्टर आर के महाजन अब महाजन न्यूरो एन्ड जर्नल हस्पिटल बरेलीमा
एकमात्र माइक्रोस्कोपिक न्यूरो सर्जरी भएको अस्पताल
दिल्ली तथा लखनऊ भन्दा सस्तो दरमा जस्तो सुकै अप्ठ्यारो अपरेशन उपचार तथा जाँच
मस्तिष्कको चोट मस्तिष्कमा रगत जम्नु पानी जम्मा हुनु मस्तिष्कको नसा फुट्नु ट्युमर आदिको उपचार
हात खुट्टा कमजोर हुनु रिडको हड्डीको टिबी मेरुदण्ड दुख्नु ट्युमर पेट तथा हड्डी सम्बन्धी रोगको उपचार
मात्र महाजन अस्पताल बरेलीमा
महाजन अस्पताल टेलिफोन टावरको अगाडि स्टेडियम रोड बरेली
मोबाइल 94-122-89-888
स्मार्ट एन्ड स्टाइलिस मोबाइल इन माय पॉकेट एमआई ब्याट्री छ ड्युरेबल picture crystal clear I love my mobile
MI best smartphone android based latest processor high performance long lasting battery value for money also we have power bank MI health bank bluetooth speaker and many more products MI mobile
कता हो भाइ बुहारीलाई लिएर घुम्न निस्केको हो कि
होइन हो दिदी बिरामी भाव भए इलाज गराउन भारततिर जान लाग्यो कुन हस्पिटलमा राम्रो सेवा पाइन्छ ठक्छन् भन्ने पनि सुनिन्छ
भारतको खटिमा सहरमा आनन्द हस्पिटल एन्ड रिसर्च सेन्टर छ नि त्यहाँ चाहिँ राम्रो व्यवस्था छ तिमीसँग भारू पैसा छैन भने पनि चिन्ता गर्नु पर्दैन
ए त्यसो भए त त्यही जानु पर्यो 24 घण्टा अत्याधुनिक उपकरण एवं दक्ष तथा अनुभवी चिकित्सकबाट सेवा उपलब्ध भएको
आनन्द हस्पिटल एन्ड रिसर्च सेन्टर सरकारी अस्पतालको सामुन्ने सितारगंज रोड खटिमा
0963425-1400 र 2514-85
नेपालको जित सुनिश्चित गर्न मलाई सधैँ मेरो क्षमताले ऊर्जा दिन्छ।
हाम्रो नेपालको गौरवमय जितको कारण हो मेरो दृढ निश्चय अनि आत्मविश्वासको ऊर्जा।
नेपालको निर्माण गर्ने अभियानमा हामी सबैको लगनशीलता, सृजनशील आविष्कार र प्रविधि नै मेरो ऊर्जा हो।
अन्तर्राष्ट्रिय मञ्चमा नेपालको शान उच्च राख्न मेरो प्रतिबद्धताले मलाई सधैँ ऊर्जा दिन्छ।
हामी सबै डटिरहेका छौँ
नेपाल निर्माण गर्न,
जसको लागि हामी सँगै लागि परेको छ।
ग्रिस सुपर प्रिमियम ओपीसी सिमेन्ट, देशको ऊर्जा।
हामी ढुक्क छौँ, सबल र मजबुत नेपाल अवश्य निर्माण हुनेछ,
किनकि हामी हौ देशको ऊर्जा।
ब्रिज सुपर प्रिमियम ओपीसी सिमेन्ट, देशको ऊर्जा।
डीएफएम टाइम चेक,
इट्स 9:30 AM।
यो व्यापारी विश्रामपछि पुनः स्वागत छ। श्रोता, तपाईँ सुदूरपश्चिमको आवाज दिने सेफएम 93.8 MHz को तरङ्गसँगै बैतडीको रेडियो स्वागत 103.6 MHz कार्यक्रम फेस टु फेस सुनिरहनु भएको छ। आजको फेस टु फेसमा हामीसँग हुनुहुन्छ नेपाली कङ्ग्रेसबाट धनगढी उपमहानगरपालिकाको उपमेयर पदमा दावेदार रहनुभएकी जानकी जोशी र नेकपा एमालेबाट तीनजना सिफारिस भएका सम्भावित उम्मेद्वारको सूचीमा पर्नुभएकी रुमणी देवकोटा, यहाँ दुवैजनालाई फेरि हार्दिक स्वागत गर्दै अब हामी अलिकता धनगढीतिर केन्द्रित हुन्छौँ। जसरी यता रुक्मिणीजीबाटै सुरु गर्छु मैले, धनगढीमा अब तपाईँ त धेरै लामो समयदेखि धनगढीमा बसिरहनु भएको छ, यसका समस्याहरू भन्दाखेरि जसरी पाँचवटा मेजर समस्या हामीले खोज्ने हो भनेपछि के चाहिँ समस्या तपाईँले देख्नु भएको छ कि धनगढीका?
धनगढीको सबैभन्दा ठुलो समस्या के छ भने यो बाटोको समस्या छ, होइन? बाटो सधैँ साँगुरो छ, अनि यो धनगढी कस्तो भयो भने सबैभन्दा एकदम चाहिँ 76 जिल्लाको मान्छेहरू बसोबास भएको चाहिँ ठाउँ हो, व्यापारिक केन्द्र पनि भएको हुनाले सबभन्दा ठुलो समस्या भनेको एउटा बाटोको छ। त्यसपछि ढल निकासका कुराहरू छन्, यो डुबानका कुराहरू छन्, र पहिला यो बजार चाहिँ व्यवस्थित चाहिँ भएको छैन। बजार व्यवस्थित चाहिँ नहुँदाखेरि एउटै बाटोमा एउटै त्यहीँ मार्केटिङ गर्ने, त्यहीँबाट चाहिँ गाडी घोडा हिँड्ने, यो चाहिँ व्यवस्थित हुन सकेको छैन र यसलाई व्यवस्थापन गर्नुपर्ने जरुरी छ। किनभने हाम्रो चाहिँ व्यवसाय र यो बाटोले गर्दाखेरि हरेक दुर्घटनाहरू पनि भइराखेको अवस्था छ। पहिलो एजेन्डा भनेको यो बाटोकै हुन्छ, यो बाटोलाई चौडा पार्ने र बजार चाहिँ व्यवस्थापन गर्ने। अब यही चाहिँ अब सबैले अब देखेकै कुरो हो, मेडिकलमा जाउँ जाँदाखेरि
योभन्दा अगाडि तपाईँले भने जस्तै अव्यवस्थित बजार छ, यो तपाईँ हामीलाई पनि थाहा छ। योभन्दा अगाडि पनि 2-3 जनप्रतिनिधिहरू नगरपालिका हुँदा गए, उनीहरूले यो व्यवस्थित पार्नुपर्छ भनेर नगरे हुन् त्यसो भए?
होइन, कुरा उठाउँछन् जनप्रतिनिधि निर्वाचित भएर गएका चाहिँ जनप्रतिनिधि र अब चाहिँ पार्टीको प्रतिनिधि भएर गएकोमा फरक हुन्छ। किनभने पार्टीको प्रतिनिधि भएर गएको, निर्वाचित भएर गएकोमा उनमा दम हुन्छ र त्यो चलाउने त वास्तवमा चाहिँ कर्मचारीले नै चलाएका हुन्छन्। एउटा साक्षी बस्ने जस्तो काम मात्रै हुन्छ कि जनप्रतिनिधि भन्ने, सबै हुबहु उहाँहरूकै कुरा लाग्छ भन्ने चाहिँ।
विगतमा जनप्रतिनिधिहरू साक्षी बसे भन्नु खोज्नुभयो?
साक्षी भन्नाले अब त्यो
स्थानीय निकाय हुँदा,
स्थानीय निकाय हुँदा साक्षीकै रूपमा हुन्छन् भनौँ न।
हजुर, यतापट्टि म जानकीजी कहाँ आउँछु, जस्तै तपाईँले भन्नुपर्दा जसरी प्रमुख पाँच अब समस्या त जहाँ कहीँ समस्या छन्, तपाईँलाई लागेको धनगढीका पाँचवटा मुख्य समस्याहरू के के हुन्?
प्रमुख समस्या भनेको कटान हो, त्यसपछि डुबान हो धनगढीको समस्या, फेरि अब अव्यवस्थित बसोबास हो हाम्रो, जहाँ पायो हामीले नालीमा पनि सडक बनाएर नाली बन्द गरेको अवस्था र अव्यवस्थित ढङ्गले बनेका घरहरू, त्यसपछि बाटोको स्तरोन्नति गर्न पाकिरहेको र अहिले छाडा पशुले पनि झन् समस्या निम्त्याइदिएको र सबैभन्दा मानवीय समस्यामा, त्यसमा भौतिक समस्याभन्दा एउटा ठुलो मानवीय समस्या छ, त्यो भनेको युवाहरू कुलतको खाडलमा पसिसकेको अवस्थाले पनि यो नगर समस्याग्रस्त छ भन्ने मलाई लाग्छ।
हजुर, जसरी अब हामीले समस्या भन्यौँ, रुक्मिणीजीले सबैभन्दा प्रमुख समस्या बाटोको भन्नुभयो, ढलको ढल निकास छैन, त्यो भन्नाले हामी डुबानमा पर्छौँ, अझ अव्यवस्थित बजारको, अब यी समस्याहरू त भए कि तपाईँले उपमेयर नेकपा एमालेले तपाईँलाई टिकट दियो र तपाईँ जित्नुभयो भने यी समस्यालाई समाधान गर्ने कुनै सूत्र छ तपाईँसँग, कुनै यस्तो भिजन छ, के गर्नुहुन्छ?
मसँग छ भिजनहरू, किनभने यो बजारलाई चाहिँ व्यवस्थित गर्नुपर्ने जरुरी छ। यो चाहिँ ढल निकासका समस्याहरू छन् र डुबानका समस्या छन्। जस्तै यो मोहनामा चाहिँ तटबन्ध चाहिँ बनाउनु पर्ने जरुरी छ र यो सबैभन्दा यो प्लास्टिक जन्ने छन् नि, यो प्लास्टिक चाहिँ निषेध गर्ने, मेरो मूल एजेन्डा भनेको प्लास्टिकलाई चाहिँ यो
बन्द गर्ने,
बन्द गर्ने योजना छ। र यति
केमा बोक्ने त्यसपछि हामीले सामान,
हामीले सामान बोक्न सकिन्छ नि त, प्लास्टिक निषेध गरेर किन सकिँदैन? हामीले चाहिँ यो इन्डियाबाट ल्याएका प्लास्टिकका यी दुना टपरीमा हामीले चाहिँ त्यो खानेकुराहरू खान्छौँ, त्यसले स्वास्थ्यलाई कति हानि गर्छ? हाम्रा यत्र वन जङ्गलहरू छन्, प्रशस्त चाहिँ पातहरू छन्, यहीका स्रोत साधनबाट चाहिँ पनि हामीले गर्न सकिन्छ नि। जस्तै अब चाहिँ झोला तरकारी लिने कि प्लास्टिक, हाम्रो बानी बिग्रिएको हो नि त, पहिले त ठोगाको चलन थियो नि त, कागजको ठोगा बनाएर पनि मान्छेले त्यसमा सामान बोकेर खान्थ्यो भने बानी बिग्रियो। बानी सुधार्नलाई हामीले सुतीको कपडा ल्याएर एक दर्जन दुई दर्जन झोला सिलाउँदा हामीले घरै बसेर सिलाएर त्यसमा तरकारी बोकेर त खान सक्छौँ भने हाम्रो बानी हामी आफ्नै घरबाट सुरु गर्नुपर्छ यसको लागि। र एउटा चाहिँ हराभरा प्लास्टिक रहितको चाहिँ सुन्दर सहर बनाउनुपर्छ, यसलाई हराभरा गराउनुपर्छ, यसलाई व्यवस्थित गर्नुपर्छ। बाँझो भएर चाहिँ खाली भएका जग्गाहरूलाई चाहिँ अब हाम्रा चाहिँ युवाहरू कुलतमा फसेका छन्, जानकीजीले भनेको यो ठिक कुरो हो, यो उठाउनु पर्ने। र एउटा चाहिँ इन्डियाको बोर्डरको नजिक छ, उद्योग धन्दाहरू केही उद्योगहरू छन्, हामीले चाहिँ एउटा चाहिँ के गरे एउटा मजदुर नपाएको अवस्था छ, किनभने इन्डियाको बोर्डर तपाईँको एक बोरा चिनी ल्यायो भने उसको चाहिँ दिनको खर्च टर्छ, दुई घन्टामा उसको खर्च चर्छ, त्यो पनि अप्ठ्यारो अवस्था छ। त्यसो हुँदाखेरि हामीले यसलाई चाहिँ यो फोहोर मैलालाई प्रशोधन गरेर यसलाई चाहिँ एकदम व्यवस्थित गरेर यसलाई छुट्याएर त्यसबाट मलहरू पनि हामीले चाहिँ बनाउन सक्छौँ। र
तर तपाईँले भने जस्तै नगरपालिका झन्डै चार दशक हुन थाल्यो धनगढीले नगरपालिका भएको, यो यो कुहिने फोहोर, तपाईँले फोहोरको कुरा गरे हामीले मलाई अलिकति भन्ने मन लाग्यो, यो कुहिने फोहोर हो, यो कुहिँदैन फोहोर, यसलाई दुईवटा भाँडामा छुट्याउनुहोस्, कुहिनेको त घरमै कुहाएर कम्पोस्ट मल बनाउन सकिन्छ बारीमा हाल्नका लागि, यी कुराहरूको बजारका अथवा नगर क्षेत्रका जनतालाई सिकाउने कुरा, त्यस्तो चेतना दिने कुरा, त्यस्तो भयो कहिले तपाईँलाई सम्झना छ?
त्यो अलिअलि भयो, तर यो यस्ता तालिमको लागि तालिम मात्रै भइरहेछ, यस्ता कुराहरू कार्यान्वयनमा काममा आइसकेको छैन। र भोलि हाम्रो पार्टीले जितेपछि, मैले जितेपछि, हाम्रो पार्टीले जितेपछि पहिलो एजेन्डा बजार व्यवस्थापन गर्ने, बाटोघाटोको व्यवस्था गर्नुपर्ने, र यो मठ मन्दिरहरूको व्यवस्था गर्ने, यो ढल निकासको व्यवस्था गर्ने, र अव्यवस्थित जो चाहिँ सहर बसेको छ नि यसलाई व्यवस्थित गर्ने, र चाहिँ जस्तै एउटा रङ्गशाला छैन हामीसँग, होइन रङ्गशाला मात्रै छन्, खेल मैदानहरू छैनन्, मञ्चहरू छैनन्। यहाँले चाहिँ अब यो कुरो उठाउनु भने मैले भन्छु,
तपाईँहरूलाई नै भाषण गर्न कहाँ जाने हो, त्यही अप्ठ्यारो भयो,
त्यही अप्ठ्यारो छ। त्यसको लागि पनि हाम्रो चाहिँ अब यो फाप्ला मैदान भयो, होइन हामीले चाहिँ यो उद्योग वाणिज्यसँगबाट हामीले कुरा उठाएको थियौँ, यो
राजघाट जाने
तिन नम्बर वडाको त्यो राजघाटमा 20-21 बिघा जग्गा छ, त्यसैलाई पनि हामीले चाहिँ एउटा भोलि एउटा
प्रदर्शनी स्थल अथवा खुला मञ्च जस्तो
खुला मञ्चहरू बनाउने, त्यसलाई तत्पन्न गरेर हराभरा बनाउने, त्यसमा चाहिँ हामीले गराउन सकिन्छ। त्यो पनि चाहिँ मेन हाम्रो पार्टीको चाहिँ त्यो एजेन्डा छ। र यो सघन सहकारी चाहिँ एउटा चाहिँ कार्यक्रम आएको छ एमालेको पालामा, केपी ओलीको पालामा,
सघन सहरी विकास आयोजना,
सघन सहरी विकास आयोजना
हजुर,
यसलाई चाहिँ कार्यान्वयन अब भर्खर सुरु गरिएको छ, कार्यान्वयन भएको छैन, यसलाई राम्रोसँग व्यवस्थित गर्ने, फुलबारीलाई अलिकति राम्रो चाहिँ एउटा चाहिँ व्यवस्थित चाहिँ आवासको चाहिँ क्षेत्र बनाउने, जस्तै अब तपाईँको यो 12 नम्बरबाट जुगेडामा राम्रो चाहिँ व्यवस्थित छ, होइन त्यसलाई पनि अझै अलिकति राम्रोसँग चाहिँ गर्ने, जस्तै बेडाबाडा मन्दिरलाई चाहिँ व्यवस्थित गर्ने, जस्तै थारूहरूको चाहिँ थारू सङ्ग्रहालयहरू बनाउने, जस्तै अब यो शिवपुरी धामलाई पनि एउटा चाहिँ वृद्ध चाहिँ वृद्ध आश्रम जस्तो चाहिँ बनाइदिने, यिनी
हजुर यता म जानकीजीको आउँछु। जसरी उहाँ तपाईँले नि धेरै समस्याहरू युवाहरू कुलतमा छन्, कटान छ, डुबान छ, अवस्थित बसोबास छ, सडकको समस्या त्यही छ। छाडा पशु त अब दिनेश एभेन्जेलले पनि धेरै प्राथमिकता साथ प्रसारण गर्यो, छाडा पशुको कारणले धेरै दुर्घटना भयो, नगर फोहोर भयो भनेर। अब तिस त हामीले समस्या त पहिचान गऱ्यौँ, समस्या तपाईँलाई हामी सबैले भोगिरहेका छौँ। ती समस्याहरूलाई समाधान गरेर एउटा सुन्दर समृद्ध नमना सहर कसरी बनाउने, कि तपाईँको भिजन के छ?
मेरो भिजन भनेको हामीले सुरु गरिसकेको जनताको तटबन्धनलाई हामी निरन्तरता दिएर सबै ठाउँमा तटबन्ध पुर्याउने छौँ र यही नगरको स्रोत साधन पनि परिचालन गरेर हामी तटबन्धलाई पूर्णता दिनेछौँ र डुबानको जुन साह्रै समस्या छ अहिलेदेखि नै, अब पल्लो महिनादेखि हामीले डुबेर बस्नुपर्ने हो भन्ने जुन सोचलाई हामीले सोच बनाइसक्नुपर्ने अवस्था छ, त्यसबाट हामीले बौद्धिक तरिकाले यो नालीहरू कसरी कहाँ लगेर यसलाई छोड्ने, यसको निकास कहाँ हो, धेरै भएका नालीहरू पनि बन्द गरिएको अवस्थालाई हामीले खोल्न लगाउने र नभएका नालीहरूलाई पनि व्यवस्थित गरेर हामीले पानीलाई व्यवस्थापन गर्ने योजना हामी ल्याउँछौँ र त्यसपछि हाम्रो यो सहरको जुन एउटा पुरानै ढाँचाबाट भएको तयार गरिएको एउटा नगर जुन छ यसलाई हामी व्यवस्थित बसोबासको रूपमा लैजानको लागि योजनाहरू ल्याउँछौँ र त्यसपछि यो छाडा पशुको लागि हामीले आफ्नो एजेन्डामा पनि समेटिसकेका छौँ, गोशालाहरू बनाउने, सडकमा गाईलाई विपत्तिमा नछोड्ने, किसान मरिसकेको छ, किसानको मेहनत र उनको लगानी खेर गइसकेको छ गाईहरूको कारण र गाईले जो जति श्राप दिइराखेको छ सडकमा रोएर यस्तो धुपमा यस्तो खारोमा उनीहरू बसेका छन् र यति एक्सिडेन्टको समस्या छ, यो समस्या हटाउनको लागि हामीले गोशालाहरूको निर्माण गर्नुपर्छ र कृषि औद्योगिक क्षेत्रलाई हामीले प्राथमिकता दिनुपर्छ, विभिन्न खालका उद्योग धन्दाहरू अब खुल्नुपर्छ, हामीले परजीवी भएर परनिर्भरतामा बाँच्नु हुँदैन, हाम्रै स्रोत साधनले हाम्रो नगरभित्र हामीले औद्योगिकरणहरू गर्नुपर्छ, यसरी नै सडकहरूको स्तरोन्नति गर्नुपर्छ भन्ने सोच हामीले एजेन्डाहरू अगाडि सार्यौँ।
हजुर, यतापट्टि रुगणजीका आउँछु, जसरी एउटा यसो आँखा चिम्बो गरेर कहिलेकाहीँ सोच्दाखेरि एउटा समृद्ध सहर सर कमसेकम फोर लेनको सडक होस्, चिल्लो सडक होस्, दुवैतिर गाडी गुडिरहेको साइकलका लागि अलग लेन होस्, मान्छेले हिँड्ने अलग होस्, ठाउँ ठाउँमा मान्छेले जथाभावी सडक काट्ने ठाउँमा यसो जेब्रा क्रसिङ केही प्रयास गरिरहेको छ, त्यो एकदमै महानगर जस्तो होस्, राति हिँड्ने बेला चौराबाट हेऱ्यो भनेपछि कैलाली पुल आसपासको मान्छे देखिने गरी स्ट्रिट लाइटहरू होस्, एउटा नगरको परिकल्पना त्यो होइन? कति वर्ष लाग्ला कि तपाईँको विचारमा?
होइन, यो गरेपछि हुन्छ। यहाँलाई मैले एक्जाम्पलको रूपमा भन्छु, जस्तै काठमाडौँको त्यो कलङ्कीमा खसी बजारनिर त दुर्गन्धित थियो, जान पनि डर लाग्थ्यो, असाध्य त्यो नाक थुनेर हिँड्नु पर्थ्यो, अहिले त्यो पनि त आखिरी हाम्रो नेपाली दाजुभाइले गराएर भएको हो नि त, अहिले त्यहाँ चाहिँ कति राम्रो भाटभटेनी चाहिँ भएको छ, कति राम्रो चाहिँ बजार भएको छ, यी नेपालगञ्ज हेरौँ, बुटोलमा हेरौँ, कस्तो राम्रो भएको छ भने यो दस वर्ष पनि पर्दैन, पाँचै वर्षभित्र लाग्नुपर्छ। नेताहरू चाहिँ अब देश विदेश जानुभएको छ, होइन, देखेर आउनुभएको छ, जुनसुकै पार्टीको भए पनि त्यो देखेर आएर पनि कार्यान्वयन चाहिँ भएको छैन र यो धनगढीलाई हराभरा बनाउन म पनि अब अस्ट्रेलिया अमेरिका अलिकति घुमेर आएकी छु, त्यहाँ गएर हेर्दाखेरि त्यहाँभन्दा हाम्रो चाहिँ यो धनगढीको सहर धेरै राम्रो, किनभने हामीले नबनाएर मात्रै बनाउने भने यहाँ सबै चिज हुन्छ, सबै सम्भव छ, असम्भव केही पनि छैन। जस्तै
तर किन नबनाए होला नि कि तिन, अब तपाईँ पनि नेता हुन् त, तपाईँभन्दा अगाडिका नेताले अथवा अहिलेसम्मका जनप्रतिनिधिहरूले किन चाहिँ त्यो बनाएन होला कि, के लाग्छ तपाईँलाई, कहाँनिर कमी रह्यो?
किनभने यो नबन्नुको कारण भनेको राजनीति स्थिरता भएन, होइन, कुनै पनि पार्टीले अलिकति राम्रोसँग सरकार चलाउन नपाएको कारणले पनि यो भएको हो, यो सबैले थाहा भएको कुरो हो र अहिले नेकपा एमालेलाई यहाँ चाहिँ धनगढी उपमहानगरपालिकामा वडादेखि लिएर अब मेयरसम्म जिताएर एकचोटि चाहिँ यहाँका चाहिँ छ नम्बर अब क्षेत्रका जनताले एकचोटि उपमहानगरपालिकाको मुहार फेर्नलाई नेकपा एमालेलाई मतदान गरेर जिताउनु भयो भने यहाँको मुहार पक्कै पनि फेरिन्छ, हराभरा हुन्छ, दायाँ बायाँ फुल वृक्षहरू रोप्ने, पानीहरूको फोहराहरू आउने, गरेपछि सबै सम्भव छ, असम्भव केही पनि छैन।
हजुर, उता जानकीजीको आउँछु, तपाईँलाई पनि लगभग त्यही प्रश्न, किन चाहिँ भएन होला कि हामी यस्तो हुनसक्छ, विदेशमा यस्तो भएको छ, हामीले हेऱ्यौँ त हामी भन्छौँ, नेताहरूले पनि हेरे, किन चाहिँ भएन होला?
विदेशको भन्दा पनि हाम्रो माटो सुहाउँदो र हाम्रो संस्कृति सुहाउँदो विकास हामीले गर्नुपर्ने हुन्छ र त्यो विकास त्यति बेलाको अवस्था अनुसार भइराखेकै थियो अलिअलि, तर बिचमा 15 वर्षसम्म रिक्त रह्यो नि त नगरपालिका, स्थानीय निकाय रिक्त रह्यो, त्यही कारणले पनि यो विकासको गति रोकिएकै हो त म भन्दिनँ, विकास अलिअलि चलिराखेको थियो, कर्मचारी तन्त्रले जति सक्यो गरिदिएकै हो, तर त्यहाँ जनप्रतिनिधि नहुँदाखेरि विकासका योजनाहरू ओझेलमा परेकै हुन्। अब प्रतिनिधि मूलक भएपछि हामी युवाहरूलाई पनि काममा लगाउँछौँ, युवाहरूको जुन एउटा कुलतको खाडल छ त्यहाँबाट बाहिर निकाल्न हामीहरूले एउटा नयाँ किसिमको वातावरण सिर्जना गरेर उहाँहरूलाई एउटा व्यस्तता गराएर सिपहरू सिकाएर दक्ष बनाएर युवाहरूलाई पनि हामी उद्योग धन्दाहरूमा जहाँ भए पनि उहाँहरूलाई व्यस्त गराउँछौँ र यो नगरलाई हराभरा बनाउन हामीले खेल मैदान फाप्लामा हामीले सुरु गरिसकेका छौँ र अझै हामीलाई आवश्यक पर्ने ठाउँहरू जसरी मठ मन्दिर छन् हाम्रा, मठ मन्दिरहरूमा आस्थाको लागि एकताको लागि जुन हामीहरूले ठाउँ ठाउँमा टोल टोलमा मन्दिरहरू छन् अझै हुनुपर्ने रहेछ, हामीले यो चुनावको दौरानमा ठाउँ ठाउँमा देख्यौँ, धेरैजसो कार्यक्रमहरू हामीले मन्दिरहरूमा गऱ्यौँ, खुला ठाउँ हामीलाई चाहिने थियो, बाल उद्यानहरू हामीलाई चाहिने थिए, पार्कहरू हामीलाई चाहिने थियो, सास फेर्न हामीलाई रुख चाहिने थियो, तर हामीले मार्चिसको डब्बा राख्या जस्तै घरहरू बनाउँदै गयौँ, अब व्यवस्थित बसोबास भयो, यो नीतिहरू हामीले ल्याउनेछौँ, यो नगरपालिका हामीले जननिर्वाचित बनाउन सक्यौँ भने हामी त्यस्तो योजनाहरू ल्याउनेछौँ। अब आजका बच्चाहरू मोबाइल बाहेक बस्दैनन्, उनीहरू
त्यो
मोबाइल खेल्छन्।
त्यो नगरपालिका अथवा त्यो स्थानीय तह निर्वाचित हुने बित्तिकै त्यस्तो जादुको छडी छ कि यो सबै कुरा हुन्छ हामी भनिरहेको छौँ?
जादुको छडी छैन, हामीले त्यस्तो नीति ल्याउँछौँ कि प्रत्येक टोल टोलमा 25-30 घरमा एउटा बाल उद्यानको लागि ठाउँ छोड्नुपर्छ, बच्चाहरू मोबाइलमा खेल्ने होइन, आफ्नो हात खुट्टामा धुलो माटोमा हामीले बच्चाहरूलाई खेलाउन सिकाउनुपर्छ, नत्र यो समाज भोलिको समाज कस्तो निर्माण हुने हो, त्यतातिर हाम्रो ध्यान जाओस्। र
अब त टोल टोलमा जग्गै छैन, सार्वजनिक जग्गै छैन, कहाँनिर छोड्नुहुन्छ? अब त्यो बाल उद्यानका लागि, मन्दिरका लागि, अलि खुला चौरका लागि सबै भएको जग्गा जति
जता जता मन्दिरहरू छन् नि, हाम्रो सार्वजनिक ठाउँहरू छन् नि, त्यसैलाई पनि हामीले प्रयोग गरेर त्यसमा मेरो सोचमा के छ भने ज्येष्ठ नागरिकहरूलाई रिटायरको अवस्थामा या सार्वजनिक सेवाको रिटायरको अवस्था होस् या परिवारबाट पनि रिटायर हुने अवस्था आउँछ नि जिम्मेदारी सुम्पेपछि, त्यस्तो अवस्थामा उनीहरू मानसिक रूपमा आफूलाई हीनताबोध गरेर बसेको अवस्था हुन्छ र उहाँहरू पनि आफ्नो असुरक्षा महसुस गरेर घर परिवारलाई टर्चर गरिराखेको अवस्था हुन्छ, हाम्रा ती सार्वजनिक ठाउँहरूलाई पनि हामीले व्यवस्थित गरेर त्यसैमा उनीहरूको एउटा हाम्रा ज्येष्ठ नागरिकहरूको प्रतिभाहरूलाई हामीले त्यस्तै मर्न दिइराखेका छौँ, त्यसैमा हाम्रा वैद्यहरू छन्, त्यसैमा हाम्रा भाषाभाषी छन्, त्यस तिनीहरूसँग हाम्रा धेरै मनोभावहरू छन्, हास्य व्यङ्ग्यहरू छन्, उनीहरूभित्र रहेका धेरै कलाहरू छन्, ती कलाहरूलाई बाहिर निकाल्नको लागि हाम्रो धारणा बनाउँछौँ हामी र ती सार्वजनिक स्थलहरूलाई
हस्। म यतापट्टि आएँ, तपाईँहरूले पनि भन्नु छुट्याउनु भयो र एकजना भारतीय नागरिकले भनेको कुरा सम्झना आउँछ कि म यहाँ गाडी ल्याएर आएँ, पार्किङको स्थान कहीँ पनि छैन, गाडी रोकेँ तर ट्राफिक ल्याएर जुर्माना काटेर जान्छ, मैले कहाँ गाडी राख्ने? सडकमा पार्किङ कहीँ छैन, सडकमा त राख्नु पऱ्यो, किनमेल गर्नुको लागि त भारतीय टुरिस्टहरू आएको हुन्छ, पार्किङ छैन तर ट्राफिक गएर जुर्माना काटिदिन्छ। अब कहीँनिर पनि तपाईँले हेर्नु होला, धनगढी नगरमा कहीँनिर पनि सार्वजनिक शौचालय छैन, पुरुष मान्छे अलि छेउछाउ गएर दिसा पिसाब गर्न सक्छन् तर सबभन्दा बढी महिलाहरू, तपाईँ दुईजना महिला आउनु भएको छ, सार्वजनिक शौचालयको महत्त्व, शौचालयको महत्त्व कति छ भन्ने कुरा त शौचालय लागेपछि थाहा हुन्छ, अनि यी कुराहरू, यी सानसाना कुराहरू पनि अहिले नगरमा छैनन्। हामी कार्यक्रमको अन्ततिर पनि छौँ, रुक्मिणीजी तपाईँ कहाँ आउँछु, अब यी यस्ता साना मसिना कुराहरूलाई कसरी सम्बोधन गर्नुहुन्छ? एकजना विज्ञले मलाई अस्ति भन्नुभयो, तपाईँले भन्नुहोस् त म प्लास्टिक बन्द गराइदिन्छु, तर सबै सालघारीका सालका पातहरूको म डुना टपरी बनाउँछु, हामीले प्लास्टिकमा खानु पर्दैन, अब डुना टपरीमा खानुपर्छ। त्यो यदि म मेयर भयो भने म ती डुना टपरी पनि किनिदिन्छु नगरपालिकामा, पात पनि किन्छु, डुना टपरी पनि किन्छु, दुई चार मेसिन पनि लगाउँछु नि, बजारमा बेच्छु पनि, यो भिजन त दिनु पऱ्यो नि त।
त्यो हुन्छ यो नवलपरासीको यो डन्डामा तपाईँको 65 मिसिन छ डुना टपरीको, कुनै कुनै ठाउँमा चाहिँ त्यो प्लास्टिक निषेध जस्तो गराउनु भएको छ त्यहाँ बहिनीहरूले, त्यहाँ धेरै चाहिँ महिला विभिन्न महिला समूहहरूले, यहाँ पनि सम्भव छ, असम्भव छैन, यस्तो हराभरा चाहिँ छ। र अर्को कुरो शौचालयको कुरो गर्नुभयो, हो अवश्य पनि ठुलो कुरो देखिन्छ, सानो कुरो देखिन्न, पिरलो सानै कुराले चाहिँ पिरेको हुन्छ। त्यो सबभन्दा समस्या भनेको शौचालयको छ, त्यसमा यसलाई चाहिँ हामीले बाटो चौडा गर्ने बित्तिकै कुन ठाउँमा के चिज छ कहाँ देखिन्छ भन्ने कुरो तपाईँको भन्सारबाट यताभित्र लगाइसकेपछि एउटा घरको चाहिँ इन्डियाबाट चाहिँ मान्छे आउँछन्, एउटा नेपालकै एउटा बेजेत जस्तो चाहिँ हुन्छ कि, वास्तवमा पैसा दिएर पनि मान्छे चाहिँ शौचालयमा जान नपाएको अवस्था हो, त्योबाट चाहिँ गम्भीर कुरा उठाउनु भयो, त्यसको व्यवस्थित हामीले गर्छौँ, ठाउँ ठाउँमा गर्छौँ, फलाना ठाउँमा चाहिँ यति यति दुरीमा चाहिँ एक एक किलोमिटर अथवा 2 किलोमिटरको त्यसको चाहिँ त्यति दुरीमा चाहिँ हामीले त्यो शौचालयको व्यवस्था गर्ने, खानेपानीको व्यवस्था गर्ने। जस्तै अब यही चाहिँ 9 नम्बर ओडामा पनि धेरै चाहिँ अब उपमहानगरपालिका भन्ने हो, धेरै चाहिँ अब कस्तो भने धेरै त्यहाँको मान्छे धेरै पछाडि छन्, त्यस्तो ठाउँमा पनि हामीले त्यो त्यसलाई पनि यो 1900 सबै समान किसिमले विकास गर्ने, त्यहाँका चाहिँ बेरोजगारी भएका चाहिँ दिदीबहिनीहरू दाजुभाइहरू कुलतमा फँसेका चाहिँ दाजुभाइहरूलाई एउटा चाहिँ उद्योग चाहिँ राख्ने, यो उद्योगमा चाहिँ एउटा चाहिँ बिजी बनाउने, र यो जो हाम्रो चाहिँ यहाँ बजारभित्र एउटा सुकुम्बासी समस्या पनि छ, होइन, ददसदुरमा पपाथुर ददसदुरमा चाहिँ हामीले चाहिँ बसोबास गरेर राखिएको छ, उहाँहरूलाई पनि अलिकति फराकिलो ठाउँमा जस्तो दस धुर दिनेमा 15 धुर अथवा चाहिँ 1 कट्ठासम्म बसोबास गर्ने उहाँहरूलाई पनि अलिकति फराकिलो गरी बस्ने व्यवस्था मिलाउनु पर्छ। त्यो मिलाउने हाम्रो चाहिँ मिलाउने चाहिँ त्यो नेकपा एमालेको त्यो चाहिँ सोच छ।
हजुर,
र अर्को कुरो यो सबैभन्दा हाम्रो चाहिँ यो जग्गा जमिनहरू यो रुखो भइरहेछ, बाँझो भइरहेछ, यसलाई पनि हामीले ध्यान केन्द्रित गर्नुपर्छ। भएका उद्योगहरूलाई चाहिँ विस्थापित होइन स्थापित गर्नुपर्छ, र जुन ठाउँमा चाहिँ उद्योग छ भने त्यहाँ धेरै मान्छेले रोजगारी पाउँछन् सबैले।
हजुर, हामी कार्यक्रमको एकदमै अन्ततिर छौँ, म जानकजीका आउँछु। अब अन्तिम प्रश्न तपाईँलाई, जसरी अब धनगढीका लाखौँ लाख श्रोताहरू र बैतडीका श्रोताहरू पनि तपाईँलाई सुनाउनु भएको छ, अब तपाईँले टिकट पाउनुभयो र जित्नुभयो भने हाम्रो शुभकामना पनि छ, अब यी श्रोताहरूलाई अबको स्थानीय तह अथवा अब हाम्रो विकास, अब हाम्रो समृद्धि, अब हाम्रो प्रगति कसरी हुनुपर्छ, अन्तमा के भन्न चाहनुहुन्छ?
अब हाम्रो प्रगति भनेको हामीले अहिलेसम्म 46 सालदेखि यता हामीले कस्तो सोच बनाएका थियौँ भने बेचुलरदेखि अन्डर एसएलसीसम्मका महिलाहरू घरभित्र बसिराखेकाहरूलाई हामीले टोल टोलमै गएर रोजगार प्रदान गर्ने भन्ने पनि हामीहरूको सोच थियो, तर अहिलेसम्म हामीले कार्यान्वयन गर्न सकेनौँ। र हामीले देश विकासको लागि ती त्यत्तिकै बसिराखेका महिलाहरूलाई पनि 3 या 4 घन्टा गृहिणीहरूलाई पनि बाहिर निकालेर उहाँहरूलाई पनि उहाँहरूकै टोल टोलमा आज हामी कपडा लगाउँदाखेरि इन्डियाबाट कढाइ गरेका कति महँगा कपडाहरू लगाउँछौँ, र हाम्रै टोल टोलमा हाम्रै सहरले त्यस्तो सिपहरू ल्याइदियो भने टोल टोलमै हामी उन्नतिका मार्गहरू खोल्न सक्नेछौँ, र ती महिलाहरूलाई पनि अर्थोपार्जनमा लगाउँदै नगरको समृद्धिको लागि हामी काम गराउन सक्नेछौँ, र युवाहरूलाई हामी कतै बेरोजगार नछोडेर उद्यमशीलतातिर लगाउनेछौँ। हाम्रो यो नगरभित्र प्रशस्त सम्भावनाहरू छन्, सम्भावना बोकेको नगर हो, र यो नगरमा धेरै नै उद्यमहरू हुनुपर्छ। हामीसँग भएको एउटा कारखाना पनि चिनी मिलसम्म बन्द भइसकेको अवस्थालाई हामीले फेरि उद्योग धन्दाहरूमा जोड दिनुपर्छ, र यो धनगढीलाई उद्यमी नगरको रूपमा चिनाउनुपर्छ भन्ने मेरो मान्यता।
हस्, यतापट्टि रुकुमजीका आउँछु, त्यही प्रश्न, अब हामीले समृद्धिका लागि अथवा तपाईँलाई सुनाउनुभएका श्रोताहरूलाई तपाईँको भने के हुन्छ अन्तमा?
मेरो भनाइ कुनै पनि महिला दिदीबहिनीहरूले एउटा चाहिँ सानो चाहिँ उद्यम गर्नुभएको छ होइन, निर्वाहमुखी होइन व्यवसायमुखी बन्नुपर्छ, कृषि उद्यममा लागेका अरू घरेलु उद्यममा लागेका महिलाहरूलाई, र हामीले आफ्नो चाहिँ ऊर्जामय चाहिँ समय जीवनको ऊर्जामय समय त्यसै चाहिँ खेर फाल्न हुँदैन, त्यसलाई चाहिँ हामीले चाहिँ युटिलाइज गर्नुपर्छ, र हामीले चाहिँ यो सम्पूर्ण यो धनगढी अब यो 6 नम्बर क्षेत्रका चाहिँ उपमहानगरपालिकाका चाहिँ दिदीबहिनी दाजुभाइहरू मतदाताहरू बुद्धिजीवी उद्योगपति व्यवसायीहरूलाई मैले के पनि अनुरोध, किनभने हामी आफै व्यवस्थित हुनुपर्छ र हामी आफैबाट सुरु गर्नुपर्छ, र हामी चाहिँ वास्तवमा चाहिँ देशको चाहिँ सबैभन्दा आर्थिक भनेको हाम्रो आयमुखी चाहिँ हुनुपर्छ, हाम्रो चाहिँ जति पनि हामीले एउटा खुर्सानी पनि इन्डियाकै भरमा इन्डियासितै भर पर्नुपर्छ होइन, एउटा खुर्सानी पनि किन्न हामी इन्डिया जान्छ, हाम्रो चाहिँ जिमी जग्गाहरू बाँझो भइरहेछ, त्यसलाई व्यवसायमुखी जानुपर्छ भन्ने मैले चाहिँ भन्न चाहन्छु। म आफै उद्यमी हो, त्यसो हुँदाखेरि
खालि नबस्नुहोस्, व्यावसायिक बन्नुहोस्, उद्यमी बन्नुहोस् यहाँको आग्रह।
हजुर, अनि अब कतिपय पुरुषहरू तास खेलेर दिन बिताउनु भएको छ, त्यो समय उहाँहरूले खेर फाल्नु हुँदैन, किनभने आमा बाउले जे गरे त्यो छोराछोरीले गर्ने नि, सुरुवात सुधार र सुरुवात भनेको त घरैबाट हुनुपर्छ।
हस् हस्, यहाँ दुवैजनालाई धेरै धेरै धन्यवाद हाम्रो स्टुडियोमा आइदिनु भयो। श्रोता, तपाईँसँग बस्ने धेरै बेर बस्ने मन थियो, तर के गर्ने, समयले हामीलाई पर्खिँदैन। प्राविधिक मित्र रामदास राणाले समय गर्किसकेको सङ्केत गरिरहनु भएको छ। फेस टु फेसमा आइदिनु भएकोमा नेपाली कङ्ग्रेसबाट धनगढी उपमहानगरपालिकाको
किनभने यो चुनावको मुखमा आएर हामी दुवैजनालाई मिडियामा चाहिँ ल्याइदिनु भयो, यहाँहरूलाई चाहिँ धेरै धेरै धन्यवाद दिँदै बिदा हुन्छु। धन्यवाद।
हस्, फेस फेसमा आइदिनु भयो, यहाँ दुवैजना धेरै धेरै धन्यवाद दिँदै आजको कार्यक्रमबाट म शिवराजबाट पनि बिदा हुन्छु। नमस्कार।
भाग्यमानी भए बाबु,
कस्तो छ हजुरलाई?
मलाई सन्चै छ।
छोरीलाई कस्तो भयो आमा?
सरसापट गरेर भए पनि जिन दिन उपचार गरियो, अहिले राम्रै छ।
चिन्ता नगर्नुहोस् आमा, म यता